नमस्कार, दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा स्वागत छ। साथमा छु म निर्मला ठकुराठी। आज मिति 2082 साल वैशाख महिनाको 12 गते शुक्रबार, वैशाख कृष्ण द्वादशी। तदनुसार अप्रेल 25 तारीक सन् 2025, नेपाल सम्बत 1145। आजदेखि बजेट अधिवेशन शीर्षकमा गोर्खापत्रले मुख्य खबर बनाएको छ। यो प्रसंगलाई राजधानीबाट प्रकाशित अन्य पत्र पत्रिकाले पनि प्राथमिकताका साथ खबर बनाएर प्रकाशित गरेका छन्। शुरूआतमा गोर्खापत्रकै आजदेखि बजेट अधिवेशन शीर्षकको समाचार लिँदैछौ। संघीय संसदको बजेट अधिवेशन आजदेखि प्रारम्भ हुँदैछ। हिउँदे अधिवेशन अन्त्य भएको 3 सातापछि नियमित बजेट अधिवेशन शुरू हुन लागेको हो। दुवै सदनको अधिवेशनको पहिलो बैठक आज 1 बजे शुरू हुनेछ। अधिवेशनको प्रारम्भमा प्रधानमन्त्री केपी शर्मा ओली सहितका शीर्ष नेताले सम्बोधन गर्नुहुने तयारी रहेको छ। समसामयिक विषयमा प्रधानमन्त्रीले प्रतिनिधि सभामा सम्बोधन गर्न लाग्नु भएको हो। शिक्षक आन्दोलनको माग सम्बोधनका लागि सरकारले यो पटक यस अघिको अभ्यास भन्दा साता अघि नै अधिवेशन बोलाउन सिफारिश गरेको थियो। विद्यालय शिक्षा विधेयक पारित लगायतका माग राखेर शिक्षक 3 सातादेखि आन्दोलनमा छन्। यस्तै संघीय निजामती विधेयक चाँडो पारित गर्नुपर्ने दबाव पनि सरकारमाथि रहेको छ। नीति कार्यक्रम वैशाख 19 उपशीर्षक दिँदै गोर्खापत्र लेख्छ, यो अधिवेशनमा सरकारको वार्षिक नीति तथा कार्यक्रम पेश हुनेछ। सरकारले वैशाख 19 गते नीति तथा कार्यक्रम संघीय संसदमा पेश गर्ने तयारी गरेको छ। सभामुख देवराज घिमिरेले आह्वान गर्नुभएको बुधबारको बैठकमा कानून न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरसियाले वैशाख 19 गते नीति तथा कार्यक्रम पेश गर्ने तयारीबारे जानकारी दिनुभएको हो। यस्तै अधिवेशनमा बजेटका सिद्धान्त र प्राथमिकतामा पनि छलफल हुनेछ। आजदेखि बजेट अधिवेशन गोर्खापत्रको मुख्य समाचारको शीर्षक हो यो। यसै प्रसंगलाई आजदेखि संसद बजेट अधिवेशनमा 32 विधेयकको चाङ शीर्षकमा कान्तिपुरले मुख्य खबर बनाएको छ। संघीय संसदको बजेट बर्खे अधिवेशन आज शुरू हुँदैछ। सामान्यतया बर्खे अधिवेशन आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा केन्द्रित हुने भए पनि यसपटक संसद केही विधेयक पारित गर्नै पर्ने दबावमा छ। खास गरी आन्दोलनरत शिक्षकको माग सम्बोधन गर्न संसदले विद्यालय शिक्षा विधेयकलाई प्राथमिकता दिनै पर्ने भएको छ। कर्मचारीलाई सड़कमा आउनबाट रोक्न संघीय निजामती सेवा सम्बन्धी विधेयक टुंगोमा पुर्याउनै पर्ने भएको छ। विद्यालय शिक्षा विधेयक पारित गर्नुपर्ने मुख्य माग राखेर शिक्षकले काठमाडौँ केन्द्रित आन्दोलन घोषणा गरेकै बेला गत 19 चैत्रमा संसदको हिउँदे विधेयक अधिवेशन अन्त्य गरिएको थियो। अडानमा शिक्षकहरू टसमस नभएपछि विद्यालय शिक्षा विधेयक समेत पारित गर्ने गरी मन्त्री परिषदले यसपटक नियमित समयभन्दा अगावै बर्खे अधिवेशन आह्वान गर्ने निर्णय गरेको थियो। मन्त्री परिषदले 2 वैशाखमा गरेको सिफारिश बमोजिम राष्ट्रपति रामचन्द्र पौडेलले बजेट अधिवेशन आज 1 बजेका लागि आह्वान गर्नुभएको छ। संसदमा विचाराधीन केही महत्वपूर्ण विधेयकलाई कान्तिपुरले यहाँ उल्लेख गरेको छ। विद्यालय शिक्षा, संघीय निजामती सेवा, हवाई सेवा प्राधिकरण, नागरिक उड्डयन प्राधिकरण, केही नेपाल ऐन संशोधन, विद्युत, नेपाल प्रहरी, सशस्त्र प्रहरी, संवैधानिक परिषद, जलस्रोत, अख्तियार दुरूपयोग अनुसन्धान आयोग, सामाजिक सञ्जाल, निर्माणमुखी सामग्री, नेपाल नागरिकता ऐन, नवीकरणीय ऊर्जा, निकासी पैठारी, थितोपत्र सम्बन्धी, भन्सार विधेयक, बैंक तथा वित्तीय संस्था, शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय, नेपाल कानून व्यवसायी परिषद, वैकल्पिक विकास वित्त परिचालन, राष्ट्रिय विधि विज्ञान र पर्यटन विधेयक संसदमा विचाराधीन केही महत्वपूर्ण विधेयकहरू रहेका थिए। आजदेखि संसद बजेट अधिवेशनमा 32 विधेयकको चाङ, कान्तिपुरको मुख्य समाचारको शीर्षक हो यो। भूकम्पीय जोखिम न्यूनीकरणमा प्रतिबद्धता शीर्षकमा गोर्खापत्रको अग्रपृष्ठमा समाचार प्रकाशन गरिएको छ। आज वैशाख 12 गते 2072 वैशाख 12 गते गोर्खाको बारपाक केन्द्रबिन्दु बनाएर 7.8 म्याग्निच्युडको भूकम्प गएको थियो। यस भूकम्पमा परेर 8,900 भन्दा बढ़ीको ज्यान गएको र झण्डै 22,000 घाइते भएका थिए। यही भूकम्पलाई स्मरण गरेर राज्य र नागरिक तहबाट भूकम्पीय जोखिम न्यूनीकरणको प्रतिबद्धता गरिएको छ। 2072को भूकम्पपछि राष्ट्रिय पुननिर्माण प्राधिकरण गठन गरी क्षतिग्रस्त क्षेत्रमा पुननिर्माण अघि बढ़ाइयो। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख इन्जिनियर दिनेश प्रसाद भट्टले 2072को भूकम्पपछि पुनर्निर्माण तीव्र गतिमा अघि बढ़ेको र उक्त भूकम्पपछि राज्यले नयाँ नीति निर्माण गर्ने, भूकम्पीय सुरक्षाका मापदण्ड पालना गर्ने आदि कामलाई प्राथमिकताका साथ लागू गरेको प्रष्ट पार्नुभयो। उहाँले भन्नुभयो, त्यति बेला जनप्रतिनिधि संविधान सभामा मात्रै थिए, दैवी प्रकोप उद्धार राहत कोष प्रधानमन्त्रीको अध्यक्षतामा थियो, अरू संरचना थिएनन्। 2072 सालको बारपाक भूकम्पपछि संविधान निर्माणसँगै स्थानीय सरकार बने, पुननिर्माण 6 वर्षमा सम्पन्न भयो। अब विपदबाट हुन सक्ने क्षतिलाई घटाउन के गर्नुपर्छ भन्ने कुरामा ध्यान दिनुपर्छ। शुरूमै निर्माण कार्य गर्दा ध्यान दिन महत्वपूर्ण हुन्छ। सुरक्षित संरचना निर्माण गर्नुपर्छ। वरिष्ठ भूकम्पविद डाक्टर लोक विजय अधिकारी भन्नुहुन्छ, गोर्खा भूकम्पबाट पाठ सिकेर निर्माण कार्यलाई सुरक्षित बनाउन उहाँले सुझाव दिनुभयो। उहाँले 1990 सालको भूकम्प जसरी बिर्सन नहुने बताउनुहुँदै नेपाल उच्च भूकम्पीय जोखिममा रहेकाले यो विषयलाई दृष्टिगत गरेरै संरचना बनाउनु पर्नेमा जोड़ दिनुभयो। उहाँले 2072 सालको भूकम्पपछि भवन आचार संहिता सहित कानून लागू गर्न सहज भएको बताउनुभयो। उहाँका अनुसार त्यसअघि पनि संरचना निर्माण सम्बन्धी कानून भए पनि केही नगरपालिका बाहेक अरूले लागू गरेका थिएनन्। भूकम्पीय जोखिम न्यूनीकरणमा प्रतिबद्धता गोर्खापत्रको अग्रपृष्ठको समाचार हो यो। यता नयाँ पत्रिकाले गोर्खा भूकम्पको एक दशक के सिकियो के भूलियो शीर्षकमा खबर छापेको छ। बारपा केन्द्रबिन्दु भएर गएको विनाशकारी गोर्खा भूकम्पको 10 वर्ष पूरा भएको छ। 12 वैशाख 2072 बिहान 11 बजेर 56 मिनट जाँदा गोर्खाको बारपाकलाई केन्द्रबिन्दु बनाएर 7.6 म्याग्निच्युडको भूकम्प गएको थियो। नयाँ पत्रिकाले उल्लेख गरेको छ, कुन क्षेत्रमा भूकम्पको सम्भावना छ र अहिले भएका बस्ती कुन अवस्थामा छन् भनेर अध्ययन नै गरिएन। उपशीर्षकमा भूगर्भविद डाक्टर सुबोध ढकालको भनाईलाई नयाँ पत्रिकाले उल्लेख गरेको छ। नेपालको कुनै पनि ठाउँमा 80 देखि 100 वर्षको बीचमा ठूलो भूकम्प 8 म्याग्निच्युड भन्दा माथिको आउँछ भन्ने गरिन्छ। त्यसलाई 2072को भूकम्पले प्रमाणित गर्यो। कुनै पनि ठाउँमा भूकम्प जाँदा देशभर असर गर्ने रहेछ भन्ने पनि सिकाइयो। कुन क्षेत्रमा भूकम्पको सम्भावना छ र अहिले भएका बस्ती कुन अवस्थामा छन् भनेर अध्ययन गरिएन। भूकम्पपछि बनेका सबै घर भूकम्प प्रतिरोधी नै छन् भन्न सकिने अवस्था छैन। धेरैजसो घर भत्किएकै ठाउँमा ठडाइएका छन्। ती पहिले संरचनागत कारणले भत्किएका थिए कि भू बनावटका कारणले भनेर हिसाब किताब भएन। जमीन कमजोर भएर पनि भत्केको हुन सक्छ। जोखिम न्यूनीकरणका लागि योजना बन्दैन। जब क्षति हुन्छ त्यसपछि लेखाजोखा हुन्छ। 2072मा भूकम्प गएपछि नागरिक तहमा जति जागरूकता थियो अहिले हराउँदै गएको छ। जहाँ जसरी पनि घर भौतिक संरचना बनाए हुन्छ भन्ने मानसिकता पनि देखिन्छ। यो भनाई हो भूगर्भविद डाक्टर सुबोध ढकालको। गोर्खा भूकम्पको एक दशक के सिकियो के भूलियो शीर्षक दिँदै नयाँ पत्रिकाले मुख्य खबर छापेको छ। यता अन्नपूर्णले गोर्खा भूकम्पको 10 वर्ष पूरा, भूकम्पपछि मुहार फेरेको बारपाक शीर्षकमा खबर छापेको छ। 2072 साल वैशाख 12 गतेको त्यो क्षण सम्झदा अझै आङ सुरिङ हुन्छ। समय बिहान 11:56 बजे बारपाक केन्द्रबिन्दु भएर गएको 7.8 रेक्टरको भूकम्पले 1100 घरधुरी क्षणभरमै ढले, गाउँमा 72 जनाले ज्यान गुमाए, बाँचेकाहरू पनि महिना दिनसम्म चौर र बारीका पाटामा बास बसे। त्यो कहाली लाग्दो भूकम्प गएको आज 10 वर्ष पुगेको छ। समयको क्रमसँगै भूकम्पले दिएको घाउ पनि पुरिँदै गएको छ। भूकम्पपछिको भौतिक विकासले अहिले बारपाकवासी खुशी देखिन्छन्। गोर्खा भूकम्पको 10 वर्ष पूरा, भूकम्पपछि मुहार फेरेको बारपाक अन्नपूर्णको अग्रपृष्ठको समाचार हो यो। शिक्षकलाई 3 दिनभित्र फर्किने वातावरण बनाउनु शीर्षक दिँदै गोर्खापत्रले अग्रपृष्ठमा खबर प्रकाशन गरेको छ। सर्वोच्च अदालतले आन्दोलनरत शिक्षकलाई 3 दिनभित्र नियमित पठन पाठनमा फर्किने वातावरण सुनिश्चित गर्न आदेश गरेको छ। न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले शिक्षकका जायज र संविधान सम्मत माग सम्बोधन गर्ने उचित निर्णय गरी पठन पाठनमा फर्कने वातावरण बनाउन सरकारका नाममा अन्तरिम आदेश जारी गरेको हो। अदालतले आदेशमा पढ़न पाउने बालबालिकाको हक वञ्चित नगर्न पनि भनेको छ। सर्वोच्चको आदेशमा भनिएको छ, आन्दोलनरत शिक्षकहरूका जायज र संविधान सम्मत माग तत्काल सम्बोधन गर्ने सम्बन्धमा विपक्षी निकायहरूले उचित र आवश्यक निर्णय गरी यो आदेश प्राप्त भएका मितिले 3 दिनभित्र आन्दोलनरत शिक्षकहरू विद्यालयमा फर्की नियमित पठन पाठन गर्ने वातावरण सुनिश्चित गर्नु, देशभरका बालबालिकालाई नियमित रूपमा विद्यालयमा पठन पाठन गर्न पाउने हकबाट वञ्चित नगर्नु नगराउनु, शिक्षकलाई 3 दिनभित्र फर्किने वातावरण बनाउनु गोर्खापत्रको अग्रपृष्ठको खबर हो यो। निजी स्कूलमा चहल पहल, सरकारीमा सुनसान, नागरिकले अग्रपृष्ठमा खबर छापेको छ। नयाँ शैक्षिक सत्र शुरू भएको पहिलो दिन बिहीबार पोखराका निजी विद्यालयमा बिहानैदेखि चहल पहल थियो। विद्यालय परिसर सरसफाई गरेर चिटिक्क पारिएको थियो। कक्षा कोठा पनि सजाइएका थिए। विद्यार्थीको स्वागतार्थ शिक्षक कर्मचारी विद्यालय प्रवेशद्वारमा खटिएका थिए। सड़कमा निजी विद्यालयका सवारी साधन विद्यार्थी बोकेर ओहोर दोहोर गरिरहेका थिए। ती सवारी साधन बिहान 9 बज्न नपाउँदै सड़कमा निस्किएका थिए। शैक्षिक सत्रको पहिलो दिन नयाँ किताब कापी झोला बोकेर विद्यालय जान नपाउँदा बालबालिका पनि दंग थिए। नयाँ शैक्षिक सत्रले निजी विद्यालयका विद्यार्थीमा नयाँ उत्साह थपिरहँदा सामुदायिक विद्यालयका विद्यार्थी भने अन्यलमा छन्। सामुदायिक विद्यालयमा अध्ययन गर्ने बालबालिका शैक्षिक सत्रको पहिलो दिन बिहीबार विद्यालय जान पाएनन्। शिक्षकहरूको काठमाडौं केन्द्रित आन्दोलनले सामुदायिक विद्यालयमा भर्ना लिइएको छैन भने पठन पाठनको पनि टुंगो लागेको छैन। निजी स्कूलमा चहल पहल, सरकारीमा सुनसान, नागरिकको अग्रपृष्ठको समाचार हो यो। गोर्खापत्रले शिक्षक आन्दोलनको असर, विद्यार्थी घर बस्न मान्दैनन्, स्कूल खुल्दैन शीर्षकमा खबर छापेको छ। मामु मलाई दिनभरि घरमा बस्न अल्छी लाग्छ, स्कूल जान्छु। विराटनगर 4 प्रगति टोलकी 10 वर्षीय नायरा पोखरेलको आग्रह सुनेर आमा सबिना अलमलमा पर्नुभयो। कक्षा 3 उत्तीर्ण गरेर 4 कक्षामा पुगेकी छोरीलाई निजी स्कूलमा लैजाने कि त्यही राख्ने भन्ने दुविधा उहाँमा देखिएको छ। सबिनाले भन्नुभयो, बाबु बोर्डिङमा पढ्छ, नानीलाई पनि पोहोर मात्रै बोर्डिङबाट झिकेर सरकारीमा पठाए, पढ़ाई राम्रो छ, आन्दोलनले गर्दा बिग्रियो, के गर्नु। छोरा पढ्ने बोर्डिङ स्कूलका शिक्षक घरमै आएर छोरीलाई बोर्डिङमै फिर्ता ल्याइदिन आग्रह गरिरहेको पनि उहाँले बताउनुभयो। शिक्षक आन्दोलनको असर, विद्यार्थी घर बस्न मान्दैनन्, स्कूल खुल्दैन गोर्खापत्रको भित्री पृष्ठको समाचार हो यो। रेडियो नेपालबाट कार्यक्रम अखबार सुनिरहनु भएको छ। अब केही बेर विज्ञापन र सन्देश।
फाइबर इन्टरनेट नेपाल टेलिकमको प्याक, इन्टरनेट टिभी टेलिफोन डेटा एकै साथ,
घरमा टिभी हेर्नुहोस् या इन्टरनेट चलाउनुहोस्, फोन गर्नुहोस्, डेटा चलाउनुहोस्, सजिलो छ एकै साथ।
फाइबर इन्टरनेट तीव्र गतिको संसार, टेलिफोन इन्टरनेट टिभी सबै कुरामा भरमा, नेपाल टेलिकमको फाइबर इन्टरनेट, नयाँ चडान गर्न तथा मर्मत गर्न घरमै बसी 198 डायल गरे पुग्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब पत्र पत्रिकाले छापेका बाँकी प्रसंग। अबको समय युवाको, प्रधानमन्त्रीको भनाईलाई गोर्खापत्रले अग्रपृष्ठमा समावेश गरेको छ। लोकतन्त्र दिवसको अवसर पारेर नेपाल कम्युनिष्ट पार्टी एमाले काठमाण्डुमा युवा महोत्सव, युथ सेलिब्रेशन गरेको छ। सेलिब्रेशनलाई सम्बोधन गर्नुहुँदै एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्र दिवस नेपालीको ठूलो महान चाड र खुशीको दिन भएको बताउनुभयो। वैशाख 11 निरंकुशता पराजय र लोकतन्त्रले जितेको दिन भएको र उत्सवको रूपमा मनाइएको उहाँले उल्लेख गर्नुभयो। निरंकुश व्यवस्थाका कारण देश लामो समय अन्धकार युगमा गुज्रिएको र त्यस विरूद्ध अनेक कठिनाई झेलेर संघर्ष गर्दै देशलाई अहिलेको अवस्थामा ल्याएको उहाँले सुनाउनुभयो। अबको समय युवाको, प्रधानमन्त्रीको भनाईलाई गोर्खापत्रले अग्रपृष्ठमा खबर बनाएको छ। हिन्दुकुश क्षेत्रको हिउँ 23% घट्यो, 2 अर्ब मानिस जोखिममा पर्ने सम्भावना शीर्षकमा नागरिकले अग्रपृष्ठमा खबर बनाएको छ। सन् 2025 हिन्दुकुश हिमालय क्षेत्रमा हिउँको मात्रा सामान्य स्तरभन्दा 23.6% घटेको छ। इसी मोडले सार्वजनिक गरेको हिउँ अध्यावधिक प्रतिवेदन स्नो अपडेट रिपोर्ट 2025 अनुसार विगत 23 वर्ष यताको सबैभन्दा कम बिन्दुमा हिउँ पुगेको छ। यसले हिन्दुकुश हिमालय क्षेत्रबाट बग्ने 23 प्रमुख नदी प्रणालीमा पानीको मात्रा घट्ने र यो पानीमा निर्भर 2 अर्ब मानिस जल सुरक्षा संकटमा पर्ने देखिएको छ। हिन्दुकुश क्षेत्रको हिउँ 23% घट्यो, 2 अर्ब मानिस जोखिममा पर्ने सम्भावना नागरिकको अग्रपृष्ठको खबर हो। आतंकवादी आक्रमणले पाकिस्तानप्रति भारत आक्रामक, सिन्धु जल सम्झौता रद्द, सबै पाकिस्तानीलाई भारत छाड्न 48 घण्टा म्याद शीर्षकमा अन्नपूर्णले मुख्य खबर बनाएको छ। जम्मूमा हत्या गरिएका सुदीपको अन्त्येष्टि अर्को शीर्षक दिँदै अन्नपूर्ण लेख्छ, भारतको जम्मू कश्मीरमा आतंकवादी हमलामा मारिएका बुटवलका 27 वर्षीय युवा सुदीप नेउपानेको अन्त्येष्टि गरिएको छ। मंगलबार मारिएका उनको शव बिहिबार बिहान बुटवल ल्याइएको थियो। भारतको नयाँ दिल्लीबाट लखनऊसम्म हवाई र लखनऊबाट बुटवलसम्म स्थलमार्ग हुँदै शव ल्याइएको थियो। शवसहित घुम्न गएका परिवारका सबै सदस्य फर्किएका छन्। गत शनिबार उनी आमा रिमकला, बहिनी सुषमा र ज्वाई युवराज काफले सहित भारतको भ्रमणमा निस्किएका थिए। मंगलबार कश्मीरको पहलगामको वैशारण पुगेका उनको परिवारमाथि हतियारधारीहरूले आक्रमण गर्दा सुदीपको मृत्यु भएको थियो। जम्मूमा हत्या गरिएका सुदीपको अन्त्येष्टि अन्नपूर्णको अग्रपृष्ठको समाचार हो। एमसीसी परियोजना बन्द गर्ने अमेरिकी निर्णय, निर्माणाधीन प्रसारण लाइन र सड़क स्तरोन्नतिको भविष्य के शीर्षकमा कारोबारले मुख्य खबर बनाएको छ। अमेरिकाले विकासोन्मुख देशको आर्थिक वृद्धि मार्फत गरीबी न्यूनीकरण गर्ने उद्देश्यले सन् 2004 शुरू गरेको अनुदान सहयोग परियोजना एमसीसी मिलेनियम च्यालेन्ज कर्पोरेशन बन्द गर्ने निर्णय गरेको छ। अमेरिकी धनाढ्य एलन मस्कको नेतृत्वमा राष्ट्रपति डोनाल्ड ट्रम्पले खड़ा गरेको डिपार्टमेन्ट अफ गभर्नमेन्ट एफिसिएन्सी डीओजीईले गरेको सिफारिस अनुसार अनुदान सहयोग परियोजना बन्द गर्ने निर्णय भएको हो। परियोजना बन्द गर्ने बारे मंगलबार 9 चैत्रमा नै एमसीसीका कर्मचारीहरूलाई सामूहिक इमेल मार्फत जानकारी गराइसकेको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले उल्लेख गरेका छन्। एमसीसी परियोजना बन्द गर्ने अमेरिकी निर्णय, निर्माणाधीन प्रसारण लाइन र सड़क स्तरोन्नतिको भविष्य के शीर्षकमा कारोबारको मुख्य समाचार रहेको छ। नेपालको वित्तीय क्षेत्र सम्पत्ति 147 खर्ब शीर्षकमा अन्नपूर्णले अर्थपृष्ठमा खबर प्रकाशन गरेको छ। नेपालका वित्तीय क्षेत्रको कुल सम्पत्ति आर्थिक वर्ष 2080-81 सम्ममा 146 खर्ब 89 अर्ब 67 करोड़ रूपियाँ बराबर पुगेको छ। अघिल्लो आर्थिक वर्षमा यस्ता वित्तीय संस्थाको कुल सम्पत्ति 130 खर्ब 67 अर्ब रूपियाँ हाराहारीमा थियो। वर्षकै अन्तरमा नेपालको वित्तीय क्षेत्रको कुल सम्पत्ति 12.44% अर्थात 16 खर्ब 25 अर्ब रूपियाँले वृद्धि भएको छ। नेपालको वित्तीय क्षेत्र सम्पत्ति 147 खर्ब अन्नपूर्णको अर्थपृष्ठको समाचार हो यो। भारतीय प्रहरीले वर्षौंसम्म तिरेन नेपालको विद्युत महसुल शीर्षकमा नागरिकले खबर बनाएको छ। दाङस्थित नेपाल भारत सीमा क्षेत्र कोइलावासमा पानीको जटिल समस्या भएकाले पिउने पानीका लागि भारतीय भूमि टेक्नै पर्ने बाध्यता थियो। भारतको जरूवा भन्ने स्थानबाट पानी ल्याएर प्यास मेटाउनु पर्ने बाध्यतामा रहेका नेपाली नागरिकसँग सीमा क्षेत्रमा खटिएको भारतीय सुरक्षा बल एसएसबीले एउटा सम्झौता गरेको भनिएको छ। हामीलाई नेपालको विद्युत देऊ, तिमीहरू भारतको पानी खाऊ। भारतीय सीमा क्षेत्रमा भारतको आफ्नो विद्युतको पहुँच छैन। यो सहमति कतै लिखित दस्तावेजका रूपमा त छैन, तर कोइलावासका पाका नागरिकले विद्युत र पानी लेनदेन गर्ने सहमति भएको भने सुनाउँछन्। यही सम्झौताकै कारण हुनुपर्छ वर्षौंदेखि नेपालको विद्युत प्रयोग गर्दै आएको भारतीय सुरक्षा बल एसएसबीले विद्युत महसुल तिरेन। नेपालको विद्युत प्रयोग गर्दै आइरहेको एसएसबीको ब्यारेकमा नेपालका तर्फबाट सब मिटर जडान पनि भयो, तर उक्त सब मिटरमा चढ़ने विद्युत युनिटको रकम भारतले 1 रूपियाँ पनि तिर्न मानेन। भारतीय प्रहरीले वर्षौंसम्म तिरेन नेपालको विद्युत महसुल, नागरिकको अग्रपृष्ठको खबर हो यो। सुपारीको अवैध निर्यात प्रोत्साहन गर्दै सरकार शीर्षकमा कान्तिपुरले अर्थपृष्ठमा खबर छापेको छ। माग अनुसार भारतबाट बिजुली नआउँदा उद्योगमा आंशिक कटौती शीर्षकमा कान्तिपुरले नै अर्थपृष्ठमा समाचार बनाएको छ। इण्डियन प्रिमियर लीग, आईपीएल, बढ़दो तापक्रम लगायत विभिन्न कारणले भारतमै माग उच्च हुँदा नेपालले चाहे जति बिजुली किन्न नपाउँदा औद्योगिक क्षेत्रमा बिजुली कटौती गरिएको नेपाल विद्युत प्राधिकरणले बताएको छ। विद्युत व्यवस्थापनमा कठिनाई भएकाले औद्योगिक क्षेत्रमा केही समय आंशिक लोड दिइने प्राधिकरणले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ। माग अनुसार भारतबाट बिजुली नआउँदा उद्योगमा आंशिक कटौती कान्तिपुरको अर्थपृष्ठको खबर हो यो। उपभोक्ता मूल्य नियन्त्रित गर्दै मासिक 1 अर्ब नाफा निकाल्छ निगम शीर्षकमा नयाँ पत्रिकाले अर्थ पृष्ठमा खबर बनाएको छ। कारोबारले 3.5 अर्बको सड़क र 39 करोड़को पुल निर्माण अलपत्र शीर्षकमा भित्री पृष्ठमा खबर प्रकाशन गरेको छ। कार्यक्रम अखबारमा अब सम्पादकीय आतंकवाद विरूद्ध हातेमालो शीर्षकमा गोर्खापत्रको सम्पादकीय रहेको छ। कुनै पनि राजनैतिक वा अन्य लक्ष्य पूरा गर्न हिंसाको प्रयोग महाअपराध हो। इतिहासमा ठूला ठूला लड़ाई भए, युद्ध तथा महायुद्ध भए, ती युद्धको निष्कर्ष कहिले राम्रो हुन सकेको देखिएन। हिंसाको कुरूप रूपान्तरण नै युद्ध तथा महायुद्ध हो भन्न सकिन्छ। युद्धले मानव सभ्यतामा थप क्षति भन्दा अरू केही उपलब्धि गर्न सकेको खिन्न। हिंसा वा युद्ध जे भए पनि तिनले आक्रमण गर्ने भनेको मानवीय मूल्य, मान्यता र आदर्शलाई नै हो, भौतिक तथा मानवीय क्षति नै हो। आतंकवाद विरूद्ध हातेमालो शीर्षकमा गोर्खापत्रको सम्पादकीय रहेको छ। सबै खालका आतंक निर्मूल पारौ शीर्षकमा अन्नपूर्णले सम्पादकीय बनाएको छ। विकासका संवाहक बन्ने आसक्तिले विथितिका वाहक बन्दै सांसद शीर्षकमा कान्तिपुरको सम्पादकीय रहेको छ भने विश्वको साहसिक पदमार्ग शेर्पेनी कोल शीर्षकमा कारोबारको सम्पादकीय प्रकाशन गरिएको छ। यो सँगै कार्यक्रम अखबारको निर्धारित समय सकियो। प्रविधिमा शंकर भण्डारीलाई धन्यवाद। यसपछि कार्यक्रम अन्तर सम्वाद सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।